خطیب اثر ہے منبر پہ آ رہے ہیں حسین.
فاتحہ نذر شہداء کربلا و اسراء کوفہ و شام. بسم اللہ الرحمن الرحیم، الحمد للہ. ایک مرتبہ سورہ حمد اور تین مرتبہ سورہ اخلاص کی تلاوت کر کے جملہ ارواح مومنین و مومنات، شہداء ملہ، شہداء راہ آزاد، شہداء راہ دین، اپنے اپنے مرحومین کی ارواح کی بلندی کے لیے، بالاخص وہ پاکیزہ نفوس جنہوں نے اہل بیت کی راہ میں اپنی جان کی نذرانے پیش کیے، ان تمام شہداء بعظمت کی بلندی درجات کے لیے، اس کے ساتھ ساتھ حجت الاسلام والمسلمین جناب یوسف چنگیزی صاحب کی بلندی درجات کے لیے اور دیگر مرحومین و شہداء کی بلندی درجات کے لیے الفاتحہ. بسم اللہ الرحمن الرحیم، الحمدللہ رب العالمین، الرحمن الرحیم، مالک یوم الدین، ایاک نعبد و ایاک نستعین، اهدنا الصلاۃ المستقیم، صلاۃ الذین انعمت علیہم. بسم اللہ الرحمن الرحیم، بسم اللہ الرحمن الرحیم، قل هو الله احد، الصمد، لم يلد ولم يولد ولم يكن له كفوا احد. بسم الله الرحمن الرحیم، قل هو الله احد، الصمد، لم يلد ولم يولد ولم يكن له كفوا احد. درود پر دیجیے مل کے محمد و آل محمد. لا حول ولا قوة الا بالله العلي العظيم. اعوذ باللہ من الشیطان اللعین الرجیم. بسم اللہ الرحمن الرحیم. الحمد للہ رب العالمین، بارئ الخلائق اجمعین، مالک یوم الدین، الصلاة والسلام على اشرف الانبیاء والمرسلین، خاتم النبیین، رحمة للعالمین، الذي دنا فتدل فكان قاب قوسين او ادنى، سيدنا ومولانا ابي القاسم محمد. وأهل بيته الطيبين الطاهرين المعصومين المظلومين الذين اذهب الله عنهم الرجس وطهرهم تطهيرا. لا سيما بقية الله العظم روحي وأرواح العالمين لتراب مقدمه الفداء، واللعنة الدائمة الباقية الأبدية على أعدائهم ومنكري فضائلهم وغاصبي حقوقهم أجمعين، من يوم ظلمهم وعداوتهم وغزبهم إلى قيام يوم الدين. أما بعد، قال الله، فأعوذ بالله من الشيطان الرجيم، بسم الله الرحمن الرحيم، والذين جاهدوا فينا لنهدينهم سبلنا وإن الله لمع المحسنين. درود پڑھ دے مل کے محمد و آل محمد پر. جہاد تبیین اہل بیت اطہار علیہ السلام کے عنوان سے جن سلسلہ مباحث کو ہم نے شروع کیا تھا، آج ہم اپنے چوتھے مرحلے میں الحمدللہ داخل ہو چکے ہیں. آپ کے سامنے مسلسل اہل بیت اطہار علیہ السلام کی سیرت سے جہاد کے اس انداز کو بیان کیا جا رہا ہے کہ جس میں اہل بیت نے تلوار سے کام نہیں لیا بلکہ گفتار سے کام لیا، اور اس جہاد تبیین کی تاکید فی زمانہ مقام معظم رہبری حفظہ اللہ کی جانب سے بہت زیادہ شد و مد سے کی گئی ہے. لہذا آغا نے بیان کیا کہ جہاد تبیین فریضہ ہے، یعنی مسنون عمل نہیں ہے، ایک فرض کی حیثیت رکھتا ہے، اور اس کے ساتھ ساتھ یہی جہاد تبیین فوری بھی ہے، یعنی اس کو تاخیر کا شکار نہ کیا جائے بلکہ اس مبارزے کو جو گفتار کے ذریعے ہو، لوگوں کے ذہن سے پردوں کو ہٹانے کے لیے، جن حقائق پر گرد آ جائے اس گرد کو ہٹانے کے لیے، یا جن حقیقتوں کو آمدن چھپایا جائے ان حقیقتوں کو صحیح طریقے سے مطرح کرنے کے لیے اس ابزار سے، اس ٹول سے استفادہ کریں۔ اتنی تاکید کے بعد ہم یہ دیکھتے ہیں کہ معاشرے میں حقیقتیں اس طرح سے نہیں پہنچ پا رہی جس طرح سے پہنچنے کا حق ہے۔ کل ایک اشارہ کیا تھا کہ جناب صدیقہ طاہرہ فاطمہ زہرا صلوات و سلام اللہ علیہا وہ شخصیت جو بین المسلمین یعنی بین الفرق تعظیم کی حامل شخصیت ہے، سب ان کی عظمت کو مانتے ہیں، سب ان کی تعظیم کرتے ہوئے دکھائی دیتے ہیں، سب ان کی منزلت کو پہچانتے ہیں۔ اہل بیت اطہار علیہ السلام نے گو کہ ان کے تمام تر اقدامات باارزش ہیں، لیکن چند ایک کارنامے اہل بیت اطہار علیہ السلام کے ایسے ہیں، ایک صلوات پڑھ دیجئے مل کے محمد و آل محمد پر، بار دیگر صلوات پڑھے گا مل کے محمد و آل محمد پر۔ کہ جن کو دنیا اگر صحیح طریقے سے بیان کرے نا تو حق کو پہنچانے میں بہت زیادہ آسانی ہو جائے۔ مثلا کچھ معاملات میں آپ حضرات معصومین علیہ السلام کے اقدامات کو غیر عادی طریقے سے ابلاغ کرتے ہوئے دیکھ رہے ہوں گے، ان میں سے ایک سب سے اہم معاملہ یہی ولایت کا معاملہ ہے کہ جس کے لیے بار بار روایات کے اندر بیان کیا گیا، تاکیداً بیان کیا گیا، خود رسول اللہ صلی اللہ علیہ وآلہ وسلم نے غدیر کے میدان میں اس ولایت کو شد و مد کے ساتھ بیان کیا۔ وہ طویل خطبہ جو رسول اللہ صلی اللہ علیہ وآلہ وسلم نے میدان غدیر میں ارشاد فرمایا تھا، اس میں سے ایک یہ فقرہ زبا زد خاص و عام ہے، من کنت مولاہ فاز علی المولا، کہ جس کا میں مولا اس کے یہ علی مولا۔ یہ جو رسول اللہ صلی اللہ علیہ وآلہ وسلم امیر المومنین علیہ السلام کا تعارف کرا رہے ہیں، اور اس کے بعد خود امیر المومنین علیہ الصلوۃ والسلام، خود جناب زہرا سلام اللہ علیہا، خود امامین حسنین علیہ السلام، امیر المومنین علیہ الصلوۃ والسلام و اہل بیت اطہار علیہ السلام کی ولایت کے اوپر اتنا زیادہ اصرار کرتے ہوئے نظر آ رہے ہیں، تو آغا اس کے اندر یہ رمز پوشیدہ ہے کہ اگر دنیا بعد از رسالت محمد مصطفیٰ صلی اللہ علیہ وآلہ وسلم اگر بعد از رسالت مآب دنیا در امیر المومنین علیہ الصلوۃ والسلام پر آ جاتی تو یہ حالات نہ ہوتے جو آج میں اور آپ دیکھ رہے ہیں۔ پھر دنیا رشد کی جانب جاتی، کمال کی جانب جاتی، اس جانب جاتی کہ جہاں پر خداوند متعال ہمیں اور آپ کو پہنچانا چاہ رہا تھا۔ پس اگر دنیا علی کے در پر آتی تو علی ابن ابی طالب علیہ الصلوۃ والسلام اسی کمال کی جانب رہنمائی کرتے کہ جس کمال پر رسول اللہ صلی اللہ علیہ وآلہ وسلم چھوڑ کر گئے تھے۔ رسول اللہ صلی اللہ علیہ وآلہ وسلم نے کمال پر پہنچا دیا تھا، اور اس کمال پر پہنچایا تھا کہ قرآن نے کہا الیوم اکملت لکم دینکم واتممت علیکم نعمتی ورضیت لکم الاسلام دینا، کہ آج کے دن تم پر دین کو مکمل کر دیا۔ یہ مکمل کر دیا، کمال اکمال سب ایک ہی خانوادے کے تو الفاظ ہیں، لہذا رسول اللہ صلی اللہ علیہ وآلہ وسلم نے جس کمال پر پہنچایا تھا چاہیے تھا کہ ویسا ہی کوئی ہادی ہو جو کم از کم اس کمال پر باقی رکھ سکے امت کو، مگر امت نے اس ہادی کو چھوڑ کر اپنے مزاج کے مطابق خود تلاش کر لیا۔ اس کا نتیجہ کیا ہوا؟ جب انسان بلندی پر جائے اور بلندی پر جانے کے بعد کسی چیز کو بلندی سے نیچے کی طرف پھینکے تو جتنی بلندی پر ہوگا اتنی ہی زیادہ شدت اور قوت سے وہ شے نیچے کی طرف آئے گی۔ توجہ رکھیے گا، یہ جو آپ دیکھ رہے ہیں نا کہ چند دنوں کے بعد جناب زہرا مرضیہ کی شہادت، 30 سال کے بعد مثلا امیر المومنین علیہ الصلوۃ والسلام کی شہادت، 40 سال کے بعد امام حسن مصطفیٰ علیہ السلام کے تابوت پر تیر چلنا، 50 سال کے بعد وہ فرزند امام حسین علیہ الصلوۃ والسلام رسول اللہ کے وہ فرزند کہ جو راغب دوش مصطفیٰ تھے، جن کو رسول اللہ صلی اللہ علیہ وآلہ وسلم دوش پر سوال کیا کرتے تھے، ان کا بے دردی کے ساتھ قتل ہو جانا۔ اگر معمولی مسئلہ ہے،
آپ مجھے خود بتائیے کہ رسول اللہ صلی اللہ علیہ وآلہ وسلم اس خطبہ غدیر میں فقط من کنت مولا فہذا علی مولا تو نہیں کہہ کر گئے؟ چلے من کنت مولا فہذا علی مولا سے آپ مولا کے معنی دوست کے لے لیں، مگر انی تارکن فکم مستقلین کتاب اللہ و عطرتی سے کیا لیں گے کہ میں تمہارے درمیان دو گرا قدر چیزیں چھوڑ کے جا رہا ہوں، ایک اللہ کی کتاب، دوسرے میرے اہل بیت. دیکھو میرے اہل بیت کے بارے میں خدا سے ڈرتے رہنا، میرے اہل بیت کے بارے میں خدا سے ڈرتے رہنا، میرے اہل بیت کے بارے میں خدا سے ڈرتے رہنا، اس اتنی زیادہ تاکید کے باوجود دنیا نے دیکھا کہ چند دن کے بعد فاطمہ زہرا سلام اللہ علیہا اپنی پشت پر ہاتھ رکھ کر عصا کے سہارے چلتی ہوئی دکھائی دی. علی ابن ابی طالب علیہ الصلوۃ والسلام کے سر پر چند سالوں کے بعد ضربت لگ گئی. حسن ابن علی علیہ الصلوۃ والسلام کے تابوت پر اسی مدینہ میں، کہیں اور نہیں، اسی مدینہ میں 40 سال کے بعد رسول اللہ صلی اللہ علیہ وآلہ وسلم کی رحلت کے تابوت پر تیر چلائے جا رہے ہیں، اور حسین ابن علی علیہ السلام 50 سال کے بعد کربلا کے میدان میں شہید کیے جا رہے ہیں. یہ معمولی مسئلہ تھا؟ امت اگر علی ابن ابی طالب علیہ الصلوۃ والسلام کی در پر آتی ہے تو اسی کمال پر رہتی جس کمال پر رسول اللہ صلی اللہ علیہ وآلہ وسلم چھوڑ کر گئے تھے. میں نے آپ سے عرض کیا رسول اللہ کا عطا کردہ کمال کیا تھا، کس منزل پر رسول اللہ نے پہنچایا تھا. الیوم اکملت لکم دینکم، اس آیت کو ہم بار بار سماعت کرتے ہیں، لیکن یہ کمال تو سمجھیے کہ کون سا کمال تھا دین کا، کہ جس کمال پر رسول اللہ صلی اللہ علیہ وآلہ وسلم نے اتنی محنت اور مشقت کے بعد پہنچایا تھا. اب اس کمال سے جب واپس پلٹے لوگ تو نہج کیا ہوئی؟ ہرا کا واقعہ، کربلا کا واقعہ، واقعہ فدق اور یہ سارے معاملات. اگر وہاں پر جا کر اس ہادی برحق کا ہاتھ تھام لیا ہوتا جس کا ہاتھ رسول اللہ صلی اللہ علیہ وآلہ وسلم اپنی حیات طیبہ کے دوران تھما کر گئے ہیں، تو پھر کیا ہوتا؟ پھر شکل و صورت کچھ اور ہوتی، پھر شکل و صورت کچھ اور ہوتی امت کی. اسی لیے جہاد تبین کا سہارا جناب فاطمہ زہرا سلام اللہ علیہ نے لیا. اسے بیدار صلوات پڑھے محمد و آل محمد پر. ذکر سیدہ کونین سلام اللہ علیہا انتہائی اہم ہے، اور جس طرح سے ابلاغ ولایت کے لیے جناب فاطمہ سلام اللہ علیہا نے کوشش کی ہے نا، اس طرح کی کوشش ہمیں کسی اور شخصیت میں نظر نہیں آتی. جناب صدیقہ طاہرہ وہ کہ جن کے بارے میں کل میں نے آپ کے سامنے بیان کیا تھا، ان اللہ یغضب لغضب فاطمہ و یرضا لرضاہا، کہ فاطمہ کے غضبناک ہونے سے خدا غضبناک ہو، فاطمہ کے راضی ہونے سے خدا راضی ہو. مجھے نہیں سمجھ میں آتا کہ ہم بھی جب منبر پر آتے ہیں تو ان مطالب کو اس انداز سے پیش کیوں نہیں کرتے جس انداز سے فاطمہ زہرا سلام اللہ علیہا پیش کرنا چاہ رہی تھیں. اگر جناب زہرا سلام اللہ علیہا کا مقصد کسی پر طعن کرنا نہیں تھا، جناب فاطمہ سلام اللہ علیہا کا مقصد کسی پر طنز کرنا نہیں تھا، جناب فاطمہ سلام اللہ علیہا کا مقصد کسی کی توہین کرنا نہیں تھا، جناب فاطمہ کا مقصد تبیین کرنا تھا. بی بی زہرا سلام اللہ علیہا اس حق کی تبیین کرنا چاہتی تھی، اور اس حق کی تبیین کے لیے فاطمہ زہرا سلام اللہ علیہا نے جو راستہ اختیار کیا وہ راستہ تھا کہ جس کو ہر کوئی اختیار نہیں کر سکتا، سخت حالات میں، سخت شرائط میں، جہاں پر کوئی علی ابن ابی طالب علیہ الصلوۃ والسلام کا ساتھ دینے کے لیے تیار نہیں ہے، جہاں پر کوئی اس حق کے میدان میں آگے بڑھنے کے لیے تیار نہیں ہے، وہاں پر تن و تنہا فاطمہ زہرا صلوات و سلام اللہ علیہا آگے بڑھی اور آگے بڑھ کر ولایت کی ایسی تبلیغ کی، ایسی بنیادیں قائم کی کہ اب تا صبح قیامت اس ولایت کو سیدہ فاطمہ زہرا سلام اللہ علیہا کی محافظت میں اور آپ پائیں گے. میں گفتگو کو سمیٹ کر اصل نکات کو آپ کے سامنے بیان کر دوں تاکہ یہ مطلب رسا ہو، اور پھر اس کے بعد دیگر معصومین علیہ السلام کی وہ کاوشیں کہ جو اس دین حق کے لیے انہوں نے انجام دی انشاءاللہ بیان کروں گا. لیکن ذرا توجہ کیجئے کہ صدیقہ طاہرہ سلام اللہ علیہا کون؟ जिनके एहतराम में रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम खड़े हो रहे हैं। सिद्दीका ताहिरा कौन? जो बिज़अत रसूल हैं। कौन फातिमा? जो कुर्रत ऐन मुस्तफ़ा है। कौन फातिमा? जो कायनात की अफजल तरीन शख्स यानी रसूल अल्लाह के दिल का करार है। वही फातिमा ज़हरा सलामुल्लाह अलैहा जब अली इब्ने अबी तालिब अलैहिस्सलाम की हिफाजत के लिए मैदान में आती हैं तो उनका अंदाज़ क्या है, उनकी कैफियत क्या है? फातिमिया में आप मुफसलन ये वाक़ियात और ये बयाना सुनते हैं। मुझे इससे सिर्फ तबर्रुकन एक जिहाद तबीन का पहलू लेना है और फिर आगे बढ़ जाना है। लेकिन जब जनाब फातिमा सलामुल्लाह अलैहा अमीरुल मोमिनीन अलैहिस्सलाम की हक का दिफा कर रही हैं ना, तो ये वो वक्त है कि जिसमें लोग खुद अमीरुल मोमिनीन अलैहिस्सलाम की बात पर कान नहीं धर रहे। क्यों सैयदा फातिमा ज़हरा सलामुल्लाह अलैहा का ये क़याम करना ज़रूरी था? क्यों फातिमा ज़हरा सलामुल्लाह अलैहा का इस तरीके से तबीन करना और जिहाद तबीन के फरीजे को इस अंदाज से अंजाम देना ज़रूरी था? क्योंकि वो वक्त वो था कि जब अली इब्ने अबी तालिब अलैहिस्सलाम की बात भी लोग समात नहीं कर रहे। आप सुनते हैं ना वो जुमला, या अली मैं देख रही हूँ मसाइब में आप ये सुनते हो और फिर हम इसको हंगामे गिरिया इसकी उमक को और इसकी गहराई को फरामोश कर देते हैं। या अली मैं देख रही हूँ कि अहले मदीना आपको सलाम नहीं करते। क्या जवाब दिया? कि नौबत यहाँ तक आ पहुँची है कि मैं सलाम करता हूँ तो जवाब नहीं देते। अगर ये जवाब क्यों नहीं दे रहे, क्या वजह है कि अमीरुल मोमिनीन अली इब्ने अबी तालिब अलैहिस्सलाम क्या अली की कुर्बानियों को फरामोश कर दिया? क्या भूल गए रसूल अल्लाह ने क्या कहा था? क्या इतने फजाइल जो रसूल अल्लाह ने बयान किए अमीरुल मोमिनीन अलैहिस्सलाम के सबके जहनों से मिट गए? नहीं, मिटे नहीं हैं। बाज़ दफा हालात ऐसे बना दिए जाते हैं कि वो अफराद जो बेतरफ रहना चाहे ना, उनके लिए फिर यही ऑप्शन बचता है कि हक के लिए अपनी जबान को बंद कर लें, हक के लिए अपनी आंखों को बंद कर लें, हक के लिए अपने कानों को बंद कर लें। ना इन कानों से किसी हक को सुने, ना इन आंखों से हक को देखे, ना जबान से हक को कहे। फातिमा ज़हरा सलामुल्लाह अलैहा तन्हो तन्हा अली इब्ने अबी तालिब अलैहिस्सलाम के दिफा के लिए जब मैदान में आई है ना, तो फातिमा ज़हरा सलामुल्लाह अलैहा ने उन आंखों की पट्टियों को खोला है, उन कानों पर बंधी हुई पट्टियों को खोला है और उन जबानों पर लगे हुए तालों को खोल कर बताया है कि अगर दिफा का मरहला है ना, तो तनो तन्हा एक खातून अली की विलायत के दिफा के लिए काफी है। और वो खातून जो तमाम तर अजमत और अबूहत के साथ, तमाम तर शान शौकत के साथ विलायत के दिफा के लिए मैदान में आई है। रावी बयान करता है कि जनाब फातिमा सलामुल्लाह अलैहा की चाल, जनाब फातिमा सलामुल्लाह अलैहा का आना, जनाब फातिमा सलामुल्लाह अलैहा का अंदाज बिल्कुल अपने बाबा से मुशाबे था। देखिए ये वो जुमलात हैं जिनको हम मसाइब में सुनते हैं। जनाब फातिमा सलामुल्लाह अलैहा का अंदाज अपने बाबा जैसा था, सुना आपने? मसाइब में सुनते हैं ना। जनाब ज़ैनब के लिए सुनेंगे कि अंदाज अली इब्ने अबी तालिब जैसा था। इसके पीछे एक हिकमत पोशीदा है। इसको फकत मैं और आप गिरिए की नजर करके आगे नहीं बढ़ सकते। इसके पीछे एक हिकमत पोशीदा है और वो हिकमत क्या है ये मुझे और आपको तलाश करना है कि जब सिद्दीका ताहिरा सलामुल्लाह अलैहा अमीरुल मोमिनीन अलैहिस्सलाम की हक से दिफा करने के लिए मस्जिद में आई हैं, तो बीबी ज़हरा सलामुल्लाह अलैहा ने वो दरवाजा इस्तेमाल नहीं किया कि जो दरवाजा मस्जिद में खुलता था। क्योंकि अगर वो दरवाजा बीबी इस्तेमाल करती कि जो मस्जिद में खुलता था, तो बड़ी आसानी के साथ बीबी सलामुल्लाह अलैहा मस्जिद में आती, सामने पर्दा लगा दिया जाता, बीबी खुतबा देती, वापस वहीं से चली जाती। लेकिन बात थी अली की विलायत की। अब वो फातिमा ज़हरा के जो अपने बाबा से यह कहती हुई दिखाई दी थी कि बाबा एक औरत के लिए सबसे अजीम मर्तबा यह है कि ना वो किसी नामहरम को देखे ना कोई नामहरम उसको देखे, लेकिन यही फातिमा ज़हरा दर्ज दे रही है कि जब बात वलीउल्लाह पर आ जाए, जब बात वलीउल्लाह तक आ जाए, तो फिर पर्दा नशीन खवातीन को भी उसका हक अदा करने के लिए निकलना पड़ता है। ये सीरत सैयदा सलामुल्लाह अलैहा है। ये सीरत सैयदा सलामुल्लाह अलैहा निकली कैसे, किस शान के साथ आई? रावी बयान करता है कि इतनी बुजुर्ग चादर, इतनी बड़ी चादर ओढ़ी कि जिससे आपका पूरा तले मुतहर मस्तूर हो गया। आने की कैफियत को बता रहा है ना, इस आने की कैफियत से अंदाजा हो रहा है कि वो दरवाजा इस्तेमाल नहीं किया जो मस्जिद में खुलता है, वो दरवाजा इस्तेमाल किया है जो शाहरा पर खुलता है। और मुख्तलिफ शारहीन ने इसकी इस तरफ शरा की है कि अगर मस्जिद वाले दरवाजे से आती तो सामने ही पर्दा लगा दिया जाता, फातिमा सलामुल्लाह अलैहा के आने को रावी देख ही ना पाता कि किस तरह से आई है। मगर यहां अली इब्ने अबी तालिब अलैहिस्सलाम के हक से दिफा करना है। रावियों ने लिखा कि वैसे ही कदम उठाए जैसे कदम रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम हालत जलाल में उठाया करते थे, यानी फातिमा जहरा उसी जलाल के अंदाज में आई है जैसे रसूलुल्लाह जब कभी जलाल में होते थे तो मस्जिद में आया करते थे। अब आप मुझे बताइए कि ये इतना अहम मसला जो फातिमा जहरा सलामुल्लाह अलैहा को अपने घर से निकलने पर आमादा कर रहा है, कि इतना अहम मसला जनाब फातिमा सलामुल्लाह अलैहा ने खुतबा की सुकुनरानी के लिए, खुतबा की खिताबत के लिए ये इकदाम किया था। जनाब फातिमा ने ये काम क्यों किया कि खतीबों को चंद नुक्ते मिल जाएं इससे? बीबी जहरा ने ये काम क्यों किया कि तंज और तान करने के चंद और मौके मिल जाए? नहीं आगा जान, फातिमा जहरा सलामुल्लाह अलैहा इससे बहुत बुलंद है, बहुत बुलंद मरतबा है फातिमा जहरा सलामुल्लाह अलैहा का। एक शख्स ने आकर मेरे और आपके छठे इमाम इमाम जाफर सादिक अलैहिस्सलाम से सवाल किया, कोई दर्क नहीं कर सकता फातिमा जहरा सलामुल्लाह अलैहा के मकाम को। एक शख्स ने आकर पूछा मेरे और आपके छठे इमाम से कि मौला ये सूरतुल कद्र में बार बार एक लैल का जिक्र है, माहिया ये क्या है? तो इमाम अलैहिस्सलाम ने फरमाया अल्लैलु हिया जद्दतुना फातिमा, इस लैल से मुराद मेरी दादी फातिमा जहरा सलामुल्लाह अलैहा है। यानी इमाम सादिक अलैहिस्सलाम फरमा रहे हैं कि जैसे तुम कुरान में पढ़ते हो वमा अदरा का मा लैलतुल कद्र, तुम्हें क्या मालूम लैलतुल कद्र क्या है? तुम तो चंद घंटों पर मोहित एक रात को देख रहे हो ना जो आई और आकर गुजर गई, वमा अदरा का मा लैलतुल कद्र, तुम कहां दर्क कर सकते हो लैलतुल कद्र को? गोया तुम कहां दर्क कर सकते हो हमारी दादी फातिमा जहरा सलामुल्लाह अलैहा के मकाम को, उनके मकाम इस्मत को, उनके मकाम नूरानियत को, उनकी हकीकत नूरानियत को, उनके कुल है नूरानियत को, दुनिया कहां तक कर सकती है आगा कि फातिमा जहरा सलामुल्लाह अलैहा का मकाम और मंजिलत क्या है? बस इतना समझ लीजिए कि अगर रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम फातिमा सलामुल्लाह अलैहा से यह फरमाए कि फातिमा अगर अली ना होते तो रूए जमीन पर तुम्हारा कोई कुफ ना होता। अली इब्ने अबी तालिब अलैहिस्सलाम के फजाइल का तो इल्म है ना आपको, बार बार आपने खुदाबा से सुना है कि तमाम पत्ते वरक बन जाए, तमाम दरख कलम बन जाए, तमाम जिनों कातिब बन जाए, तमाम दरिया का पानी सियाही बन जाए, अली इब्ने अबी तालिब के फजाइल लिखना शुरू करें, शब रोज तमाम हो जाएंगे, दिन रात गुजर जाएंगे, लोग खस्ता हो जाएंगे, थक जाएंगे, मगर अली के फजाइल लिखे नहीं जा सकते एक जुमले में। उन तमाम तर फजीलतों को रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने सजाकर उसका गुलदस्ता बनाकर फातिमा जहरा के दस्ते अथर में दे दिया, कहा फातिमा अगर अली ना होते तो आपका कोई हमसर ना हो सकता। यानी फातिमा जहरा सलामुल्लाह अलैहा का मकाम वो है कि अली इब्ने अबी तालिब अलैहिस्सलातु वस्सलाम के अलावा कोई फातिमा का हम पल्ला ना हो सके। ये मकाम और शरफ है फातिमा जहरा सलामुल्लाह अलैहा। वो सैयदा अगर अपने दर से बाहर निकल रही हैं, वो सैयदा अगर उस दरवाजे को इस्तेमाल कर रही हैं कि जो मस्जिद में नहीं खुलता, वो सैयदा जो अपने खशम का इजहार कर रही है, तो इसके पीछे कितना बड़ा पैगाम होगा। आई सैयदा मस्जिद में, आकर तवील खुतबा दिया और उस खुतबे में जनाब जहरा सलामुल्लाह अलैहा ने अपनी जायदाद के मुतालबे को पेश किया जो रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम से विरासत में उनको मिली थी। वाकई आपके जहन में, मुझे यहाँ पर रुकना नहीं है, मुझे सिर्फ इससे तबर्रुकन एक चीज़ लेनी है और आगे बढ़ना है, क्योंकि आज की मजलिस वैसे ही हमें थोड़ी मुख्तसर करनी पड़ रही है वक्त ज़्यादा गुजर जाने की वजह से। जनाब फातिमा सलामुल्लाह अलैहा आई, आकर अपना मुतालबा किया, सामने से कहा गया कि नहनु माशर अल-अंबिया ला नुवर्रिसु वला नूरिसु मा तरकनाहु सदका, हम जो कुछ छोड़ के जाते हैं वो सदका होता है। जनाब फातिमा सलामुल्लाह अलैहा ने जिहाद तबीन के इस फरीजे को कैसे अदा किया? बीबी सलामुल्लाह अलैहा ने उस बयान के मुकाबिल एक हदीस नहीं सुनाई। खुतबा जाकर देखिए बीबी का, बीबी ने एक हदीस से सहारा नहीं लिया, एक भी हदीस बीबी ने उस खुतबे में नहीं सुना। अच्छा अगर बीबी ये कहती कि तुमने रसूल की जबानी ये सुना है फातिमा तो बजा तुम मिन्नी, कितने लोग इस हदीस के गवाह थे ना, कोई इनकार कर सकता था, किसी में मजाल थी कि इसका इनकार किया जाता। बीबी ने नहीं सुनाई, बीबी ये दलील कायम करती फमन अकज़बा फकर अकज़बनी, बाद में पढ़ी हदीस, उस मौके पर नहीं पढ़ी। जनाब फातिमा सलामुल्लाह अलैहा ने एक हदीस नहीं सुनाई, आयात सुनाती रही, हक नहीं मिला, हक नहीं मिला, कोई आयत भी नहीं सुनाई। देखिए यह है कमाल जिहाद तबीन का, पूरा वाकया लोगों के जहन के अंदर नक्श कर दिया, अपने अमल के जरिए, अपने खिताब के जरिए, अपने रफ्तार के जरिए, और उसके बाद जनाब जहरा सलामुल्लाह अलैहा वापस आ गईं, और वापस आते हुए जनाब जहरा ने कुछ कहा नहीं। अब हर कारी जब भी इस खुतबे को पढ़ेगा तो उसके जहन में बहुत सारे वाकयात एक साथ आएंगे कि क्यों सैयदा ने यहां पर हदीस नहीं सुनाई, क्यों सैयदा ने यहां पर विलायत का ऐलान नहीं किया, क्यों सैयदा ने यहां पर इस खुतबे के दौरान सिर्फ अपने मीरास का मुतालबा किया है। क्या वजह थी कि फातिमा जहरा सलामुल्लाह अलैहा इस मीरास को बयान कर रही है। फिर जब इमाम काजिम से सवाल हुआ ना कि हम आपको फिदक लौटाना चाहते हैं, तो इमाम काजिम ने वो हुदूद अरबा बताया कि जिस पर बनी अब्बास उस वक्त काबिज थे, यानी ये साबित हुआ कि सैयदा एक बाग का टुकड़ा मांगने नहीं गई थी, हक़े हुकूमत अलवी को तलब करने फातिमा निकली थी। हक़े हुकूमत अलवी, ये बुनियाद थी फातिमा जहरा सलामुल्लाह अलैहा की। अब कारी के जहन में आएगा ना कि फातिमा जहरा सलामुल्लाह अलैहा क्यों यहां पर अहदीस से इस्तदलाल नहीं कर रही, क्यों फातिमा जहरा सलामुल्लाह अलैहा उस तरीके से गदीर की विलायत को बयान नहीं कर रही। इस खुतबे के दौरान जनाब फातिमा सलामुल्लाह ने बहुत चीजों को याद दिलाया है, मिन जुमला अमीरुल मोमिनीन अलैहिस्सलाम के एहसानात को भी, गदीर को भी। लेकिन यहां पर मुतालबा जनाब जहरा सलामुल्लाह अलैहा का कुछ और था, और उसके मुकाबले में कि वहां से एक मतन सुनाया जा रहा है कि जिसकी कोई सनद नहीं है, यहां से उसके मुकाबले में आयत सुनाई जा रही है, क्यों, क्या वजह है। एक सही हदीस सुनाती मामला तमाम हो जाता, लेकिन सैयदा बताना चाह रही कि कल जब मेरे बाबा कागज और कलम मांग रहे थे तो मैं ही से कोई था जिसने कहा था कि हसबुना किताब अल्लाह, मैं आज तुम्हें आयाते कुरान सुना रही हूं, मैं आज तुम्हें आयाते कुरान सुना रही हूं। आज हदीस का ना सुनाना जनाब जहरा का बता रहा है क्या कि ना आयाते कुरान को माना गया ना अहदीसे रसूल को माना गया। देख रहे हैं आप जिहाद तबीन की ताकत, कि आज जब आम कारी जनाब जहरा सलामुल्लाह अलैहा के इस लहन को पढ़ता है ना, और ये खुतबा फदकिया जनाब फातिमा सलामुल्लाह अलैहा ने किस हालत में दिया है, गम की हालत में ना, हुजन की हालत में, मलाल की हालत में जब ये खुतबा जनाब जहरा सलामुल्लाह अलैहा ने दिया ना, तो लहजो बलागत के वो खुतबात कि जो बलागत में सबसे मारकतुल आ रहा है, ये खुतबा फदकिया उसके मुकाबिल है, उसका इदल है, यानी फजाहत और बलागत में किसी एतबार से उससे कम नहीं है। आप देख रहे हैं आले मोहम्मद का तर्ज तबलीग, आले मोहम्मद का इस विलायत की राह में कुर्बानियां देने का सलीका, बार बार अहले बैत अज़हर अलैहिम सलाम ये याद दिलाते रहे, क्योंकि मामला गदीर ऐसा नहीं था कि जिसको फरामोश कर दिया जाता, विलायत का मामला ऐसा नहीं था जिसको फरामोश कर दिया जाता। अगर मुतासिफाने विलायत के साथ यही जुल्म हुआ है, विलायत की मजलूमियत यही है कि आज भी जो जिक्र सबसे ज्यादा किया जाए उसके बारे में भी लोगों को मालूमात ना हो, जो वली के माना हाकिम ले लेकिन अपने ऊपर हुकूमत अलवी को बर्दाश्त ना करे, ये जुल्म है विलायत पर या नहीं है। इससे बढ़कर और कोई जुल्म होगा, हम दोनों से बात ही नहीं कर रहे कि जो वली के माना दोस्त ले रहे हैं, वली के माना हाकिम, अब मुझ पर और आप पर इनकी हुकूमत होनी चाहिए, ये फातिमा जहरा सलामुल्लाह अलैहा ने समझाया। और जब बीबी वापस आ गई ना, ये मसला तारीख के अंदर ऐसा छोड़ कर आई है, आप देखते रहते हैं हर साल इस पर कुछ ना कुछ लोगों के बयानात आते हैं, और फिर बाद में जनाब फातिमा सलामुल्लाह अलैहा के इस इकदाम की वजह से उनको पीछे हटना पड़ता है। یہ سیدہ سلام اللہ علیہ کا جہاد تبین تھا. اس طریقے سے جناب زہرہ سلام اللہ علیہ نے حق ولایت کو ادا کیا ہے کہ وہ فاطمہ زہرہ سلام اللہ علیہ جو اپنے بابا کی ایسی اطاعت گزار تھی کہ آپ اپنی مثال آپ رکھتی تھیں. یعنی ایک مشہور و معروف شخصیت نے کہا کہ فاطمہ زہرہ سلام اللہ علیہ کی طرف اگر نگاہ کی جائے تو بے شمار فضائل آپ کے دامن میں ہیں. یعنی آپ بنت رسول ہیں، یہ ایک فضیلت ہے. آپ زوج امیر المومنین ہیں، یہ بھی ایک فضیلت ہے. آپ ام الحسنین ام الائمہ ہیں، یہ ایک فضیلت ہے. یعنی فاطمہ زہرہ رسول اللہ کی بیٹی ہیں، یہ فضیلت ہے. فاطمہ زہرہ علی کی زوجہ ہیں، یہ فضیلت ہے. فاطمہ زہرہ حسنین کی ماں ہے، یہ فضیلت ہے. لیکن لوگوں سمجھو فاطمہ خود فاطمہ ہے. اس اللہ سے فاطمہ کو دیکھیں، فاطمہ خود فاطمہ ہے. فاطمہ سلام اللہ علیہ کو فضیلت مستعار لینے کی ضرورت نہیں، خود ذات فاطمہ، خود وجود فاطمہ، خود مقام فاطمہ. یہ جو حدیث قصہ میں آپ پڑھتے ہیں، ہم فاطمہ تو ابوہا و بالوہا و بنوہا، کہ خود مقام فاطمہ سلام اللہ علیہ کو بیان کر رہا کہ فاطمہ زہرہ کے ذریعے پہچان ہو رہی ہے. ام ابیہا کہہ کر رسول اللہ خطاب کر رہے ہیں، اور وہ معصومہ دین حق سے ایسے دفاع کرتی ہوئی نظر آئیں کہ جب امام کاظم سے ہارون نے پوچھا نا کہ میں آپ کو فدق لوٹانا چاہتا ہوں، امام کاظم علیہ السلام نے فدق کا حدود اربعہ بتایا کہ فدق کی ایک حد پہلے امام نے انکار کیا. امام نے کہا تم ہمیں فدق نہیں دے سکتے. کہا نہیں ہم دیں گے. امام نے کہا نہیں دے سکتے، تم کیوں اصرار کر رہے ہو؟ وہ یہ سمجھ رہا تھا کہ چند ہزار مثلا مربع پہ جو ہے پھیلا ہوا کوئی باغ ہے. کہا نہیں ہم دیں گے آپ کو. امام نے کہا تم نہیں دے سکتے. فدق دینے کے لیے تمہارے اندر صلاحیت نہیں ہے. مطلب یہ نہیں تھا کہ امام لینا نہیں چاہتے تھے، توجہ رکھیے گا. امام دیکھ رہے ہیں کہ اس کے اندر ظرفیت نہیں ہے. اس سے پہلے والوں نے اس لیے نہیں دیا کیونکہ ان کے اندر ظرفیت نہیں تھی. یہی بات امام علیہ الصلوۃ والسلام بیان کرنا چاہ رہے ہیں. کہا میں آپ کو دوں گا، آپ بیان کریں. جب بہت اصرار کیا نا، امام نے کہا اس کی ایک حد مراکش ہے، مراکش کے جنگلات. اس کا چہرہ سیاہ ہونا شروع ہوا. ہارون کہہ رہا ہے آپ لیں، امام نے کہا تم نہیں دے سکتے، اصرار کیا. امام نے حدود بتانا شروع کیا، ایک حد مراکش کے جنگلات ہیں، دوسری حد سمرقند کے باغات ہیں، تیسری حد ارمینیا کا سمندر ہے. جب ان تین چار حدوں کو امام نے بیان کیا، جہاں جہاں بنو عباس کی حکومت تھی، یعنی بنو عباس جہاں جہاں ہیں وہاں قابض ہیں، یہ حق امام موسیٰ بن جعفر ہے کہ یہاں پر حکومت کریں. کہا یعنی آپ یہ کہتے ہیں کہ میں قابض ہوں؟ امام کاظم علیہ السلام نے کہا میں نے نہیں کہا تھا تو فدق نہیں دے سکتا. فدق کو چند ہزار درختوں کا باغ سمجھتا ہے؟ وہ تو وسیلہ تھا جس کو فاطمہ زہرہ سلام اللہ علیہ نے فدق قرار دیا تھا. فدق کو وسیلہ بنایا ہے سیدہ نے. حق امیر المومنین علیہ الصلوۃ والسلام کا وہ مقام تھا کہ جس پر رسول اللہ صلی اللہ علیہ وآلہ وسلم اور خدا کی مرضی تھی کہ علی آ کر بیٹھے، اور امت کو اس وقت شدید آزمائش میں مبتلا کیا گیا. دیکھے کہ تم میں سے احسن عمل کرنے والا کون ہے. لِيَبْلُوَكُمْ أَيُّكُمْ أَحْسَنُ عَمَلًا، کون تمہارے تم میں سے بڑھتا اور ولی حق کے ہاتھ کو تھامتا ہے. جب یہ دین کی تکمیل ہوئی ہے اور امیر المومنین علیہ الصلوۃ والسلام کو ان کا منصب نہیں دیا گیا، جانتے ہیں امیر المومنین کی خود کی نگاہوں میں کیا تھا؟ آپ بہتر جانتے ہیں. اپنے جوتے پر گرہ لگا رہے. اسی دوران ابن عباس سے پوچھا، ابن عباس اس کی قیمت کیا ہے؟ کہا مولا کیا قیمت ہوگی اس کی؟ کہا آدھا درہم اور کچھ. خود ابن عباس نے لگا یعنی اتنا سیاہ جا چکا ہے یہ، اتنی اس پہ گراہیں لگ چکی ہیں، اتنی دفعہ اس کی مرمت ہو چکی کہ اب تو اس کے بازار میں کوئی قیمت نہیں ہے. مولا نے کہا اس سے، یہ دیکھ رہے ہو تم میری نالین، تمہاری حکومت سے بہتر میری یہ نالین ہے. مگر یہ کہ علی ابن ابی طالب علیہ الصلوۃ والسلام اس کے ذریعے عدل الہی کو نافذ کرے. ये आइमे मासूमीन अलैहिस्सलाम का हदफ और मकसद था। और अगर ये उस मनसब पर बिठाल दिए जाते तो ये सब ना होता जो आज हम देख रहे हैं। जरा से इनहराफ का नतीजा क्या हुआ? तदरीजन करबला जैसा खूनीन वाकया। और आप जानते हैं इब्तिदा में अगर इनहराफ 1 सेंटीमीटर का हो ना तो जमाना जितना दूर जाता रहेगा इनहराफ उतना बढ़ता रहेगा। बच्चों के लिए बयान करूं, अगर आप यहां पर देखें कि एक शय दूसरी शय से मुनहरिफ होकर इतना फासला है ना तो उस हॉल के किनारे तक जाते जाते फासले में बहुत ज्यादा इजाफा हो जाएगा। यही सबब हुआ कि चंद रोज के बाद रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम के एक वाकया हुआ, दरे फातिमा जहरा पर आग लगी, लोगों ने खामोशी इख्तियार की, बाद में अली इब्न अबी तालिब के सर पर ज़रबत लगी, लोगों ने कोई रद्द अमल नहीं दिखाया, बाद में हसन इब्न अली के ताबूत पर तीर चले उसी मदीना में, और फिर हुसैन इब्न अली अलैहिस्सलातु वस्सलाम मदीना छोड़ते हुए दिखाई दिया। आशूरा को जब इमाम हुसैन अलैहिस्सलातु वस्सलाम शहीद हुए तो रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम बहाल परेशान जनाब उम्मे सलमा के ख्वाब में आया। जनाब उम्मे सलमा सलामुल्लाह अलैहा ने रसूलुल्लाह को गिरिया कुना देखा। हमारे पास भी ये रिवायत है, बरादरान अहले तसन्नुन उनके पास भी ये रिवायत है कि ख्वाब में कोई मासूम को देखे ना तो वो मासूम ही होते। मकाम हुज्जियत पर नहीं है ख्वाब, लेकिन बहरहाल मासूम की दीद है। मासूम को ख्वाब में देखा, रसूलुल्लाह को ख्वाब में देखा, बाल परेशान है, सर और चेहरे पर खाक पड़ी हुई है, सर पर अमामा नहीं है, गेसू बिखरे हुए हैं, दोष पर अबा नहीं है। कहा या रसूलुल्लाह ये क्या कैफियत हुई है आपकी? कहा अभी अभी अपने हुसैन के मक्तल से आ रहा हूँ, अभी अभी अपने हुसैन के मक्तल से आ रहा हूँ। जनाबे उम्मे सलमा सलामुल्लाह अलैहा की आँख खुल गई। वो वक्त याद आया कि जब हुसैन इब्ने अली रसूलुल्लाह के घर में आए थे क्या हालत थी कि रसूलुल्लाह ने फरमाया कि देखो कोई भी आए तो अभी हमसे मुलाकात के लिए मत भेजना, हम इस्तराहत के लिए जा रहे हैं। इमाम हुसैन अलैहिस्सलाम आए, उम्मे सलमा ने यही बयान किया, हुसैन पलट कर जाने लगे, रसूलुल्लाह आए। कहा उम्मे सलमा मैंने कहा था कोई भी आए उसको मत भेजना, ये नहीं कहा था कि हुसैन भी आए तो मत भेजना। इमाम हुसैन अलैहिस्सलाम को आगोश में लिया। कुछ देर के बाद हुजरे से बुलंद आवाज़ से रसूल के रोने की आवाज़ आई। रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम के पास जब उम्मे सलमा गईं, उम्मे सलमा सलामुल्लाह अलैहा ने रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम की हालत देखी, दोनों मुट्ठियाँ बंद हैं और बुलंद सदा के साथ गिरिया फरमा रहे हैं, रसूलुल्लाह अभी हुसैन की शहादत नहीं हुई, अभी हुसैन इब्ने अली के गले पर खंजर नहीं फिरा, रसूल को सिर्फ वो हालात बताए गए उस पर रसूलुल्लाह की ये कैफियत हुई है। क्या रसूलुल्लाह क्या हुआ? कहा अभी अभी मैं वो मंजर देख कर आ रहा हूं कि जो मेरे बच्चे के साथ करबला में होगा। बयान करते हुए रसूलुल्लाह ने वो खाक जो रसूलुल्लाह की मुश्त में थी वो जनाब उम्मे सलमा को दिखा, इसको एक शीशे में रख लो, उम्मे सलमा जब तक ये खाक खाक रहे समझना मेरा हुसैन जिंदा है, और जब ये खाक खून में तब्दील हो जाए ना समझ जाना कि हुसैन की शहादत हो गई। अब जब उम्मे सलमा सलामुल्लाह अलैहा ने एक ख्वाब देखा ना रसूलुल्लाह का कि रसूलुल्लाह आए हैं, बाल परेशान हैं, सर पर खाक है, चेहरे पर खाक है, अबा नहीं है, सर पर अमामा नहीं है, तो दौड़कर उस ताक की तरफ गई कि जहां पर वो खाक रखी हुई थी जो रसूलुल्लाह ने देखी। अब जब उस खाक की तरफ निगाह की ना तो ताजा खून उसमें जोश मार रहा था। उम्मे सलमा समझ गई हुसैन इब्ने अली शहीद कर दिए गए, मगर हाय करबला में उन बेवारिसों की हालत कि जिनको छोड़कर हुसैन इब्ने अली गए हैं। जब हुसैन की शहादत हुई ना तो कोई हुसैन के घर वालों को ताजियत पे پیش کرنے نہیں آیا, کوئی حسین کی بچی کو تعزیت پیش کرنے نہیں آیا, کوئی حسین کی بہنوں کو تعزیت پیش کرنے نہیں آیا. ہاں لشکر آیا, خیموں میں گھسایا, اس نے آ کر بیبیوں کی چادریں چھینی, بچی کے رخساروں پر تماچے لگائے, کانوں سے گوشوارے چھینے, نیزے پہ سر بلند کیے, ان بے کجاوا اونٹوں پر بیبیوں کو بٹھال کر کشابہ کشالک.
سَيَعْلَمُ الَّذِينَ ظَلَمُوا أَيَّامٌ قَلَبٍ يَنْقَلِبُونَ إِنَّا لِلَّهِ وَإِنَّا إِلَيْهِ رَاجِعُونَ. رِزْقًا بِقَضَائِهِ وَتَسْلِيمًا لِأَمْرِ مَاتَمِ حُسَيْنٍ.